أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم نحمده ونصلي ونسلم على رسوله النبي الأمين الرؤوف الرحيم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قل هل يستوي الذين يعلمون والذين لا يعلمون صدق الله مولانا العلي العظيم وصدق رسوله النبي الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين حاضرین محترم آج کی یہ نشست ہمارے استاد محترم اس صدی کے عظیم محدث شارع صحیح مسلم و بخاری مفسر مدرس بے مثل خطیب حضرت علامہ مولانا غلام رسول سعیدی رحمت اللہ علیہ سے منسوب کی جا رہی ہے اور اس نشست کو ہم نے فاتح سویم میں تبدیل کر دیا ہے. آج کے اس مختصر سے وقت میں کوشش کروں گا کہ ہم سیوتی وقت نبھانی اثر حضرت علامہ سعیدی رحمۃ اللہ علیہ کی سیرت مبارکہ کے گوشوں پر روشنی ڈالیں. قرآن پاک میں سورہ زمر میں اللہ رب العزت نے ارشاد فرمایا، اے محبوب آپ ان سے پوچھئے کہ کیا جاننے والے اور نہ جاننے والے برابر ہو سکتے ہیں، یعنی کیا علم والے یعنی علماء اور جہلا برابر ہو سکتے ہیں. یہ استفہام انکاری ہے کہ یعنی نہیں ہو سکتے، کوئی جاہل عالم کے برابر نہیں ہو سکتا. اسلام کا یہ طرہ امتیاز رہا کہ اللہ تبارک و تعالی نے اپنے دین کی حفاظت کے لیے علماء ملت اسلامیہ کو یہ اعزاز بخشا کہ انہوں نے اپنی تمام زندگی نبی کریم صلی اللہ علیہ وسلم پر نازل ہونے والے قرآن کی تفسیر اور نبی کریم صلی اللہ علیہ وسلم کی زبان حق ترجمان سے نکلی ہوئی احادیث مبارکہ کی تشریح و شرح میں اپنی زندگیوں کو وقف کیا اور اسلام کے اس خزانہ علم کو اپنے سینوں میں محفوظ کر کے امت محمدیہ صلی اللہ علیہ وسلم تک پہنچایا. ہر دور میں یہ علماء موجود رہے. صحابہ کرام رضوان اللہ تعالی علیہ مجمعین علماء ملت اسلامیہ کا پہلا بیچ تھے. یہ پہلا دور تھا علماء ملت اسلامیہ کا کہ جنہوں نے براہ راست ذات مصطفیٰ صلی اللہ علیہ وسلم سے قرآن اور حدیث کا علم حاصل کیا. اس دور کے صحابہ میں محدثین بھی ہیں، فقہا بھی ہیں، مدرسین بھی ہیں، معلمین بھی ہیں، جنہوں نے اپنی زندگیوں کو دین اسلام کی ترویج و اشاعت کے لیے وقف رکھا. محدثین کی یہ جماعت وہ عظیم الشان جماعت تھی کہ جنہوں نے براہ راست بارگاہ رسالت سے فیض حاصل کیا. سرکار دو عالم علیہ الصلاۃ والسلام کی خلوت و جلوت کو میرے رسول کی زبان مبارک سے نکلے ہوئے ایک ایک کلمے کو انہوں نے اپنے سینوں میں محفوظ کر لیا. یہاں تک کہ सरकार की मुस्कुराहटों को महफूज किया, सरकार के आंसुओं को भी महफूज किया, सरकार के फजलो कमाल का भी जिक्र किया और सरकार के जाहो जलाल का भी जिक्र किया, सरकार के जूदो नवाल का भी जिक्र किया। ये वो इस्लाम का अजीम शान सरमाया है जिसने इस्लाम को दीगर तमाम अदियान पर फौकियत दे दी। और आज का मुसलमान पूरी दुनिया में बड़ी बेबाकी के साथ, बड़ी जिम्मेदारी के साथ सीना ठोक कर ये कहता है कि हमारे पास जो कुरान है वो कुरान बिस्मिल्लाह की बे से लेकर वन्नास की सीन तक उसी तरह महफूज चला आ रहा है जिस तरह सरकार दो आलम अलैहिस्सलाम की बारगाह से हमें मिला। आज का मुसलमान पूरी रुए जमीन पर, पूरी दुनिया में तमाम अदियाने बातिला और तमाम अदियाने आसमानी जिनका ताल्लुक अंबिया अलैहिस्सलाम के साथ था, उन सब के सामने बड़ी बेबाकी के साथ आज का मुसलमान कहता है कि लाओ अगर तुम अपने नबी की सीरत पर अमल कर सकते हो तो उनकी सीरत लाकर दिखाओ। उनके पास अपने नबियों की कोई सीरत महफूज नहीं। और अल्हम्दुलिल्लाह आज का मुसलमान पूरी रुए जमीन पर यह चैलेंज देता है कि मेरे रसूल सल्लल्लाहु अलैहि वसल्लम की पैदाइश से लेकर सरकार की जाहिरी हयात मुबारका के आखिरी लम्हे तक के एक एक गोशे को अल्लाह के नबी के सहाबा ने अपने सीनों में महफूज किया। उनकी पूरी सीरत महफूज है और वो सीरत इस तरह महफूज है कि आप रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जिस जिस मौके की, जिस जिस मामले के लिए आप रहनुमाई हासिल करना चाहें सरकार की हदीसे मुबारक आपको मिल जाएंगे। इस लिहाज से इस पूरी दुनिया में अगर कोई मजहब काबिल अमल है तो वो इस्लाम है। ये अल्लाह रब्बुल इज्जत ने ऐसे उलमा को, ऐसे मुहद्दिसीन को चुना कि जिनकी मेहनत और जिनकी दीन के साथ खुलूस और नियत के साथ जिन्होंने दीन की खिदमत की कि आज ये दीन मुकम्मल तरीन दीन आज हमारे पास महफूज है। अज़ीज़ाने गिरामी ये दौर आता रहा, हर सदी के उलमा अइम्मा मुज्तहिदीन ने दीन की खिदमत के लिए अपनी जिंदगी को वक्फ रखा। सहाबा के दौर के बाद ताबईन का दौर आया, फिर तबे ताबईन का दौर आया, अइम्मा मुज्तहिदीन का दौर आया, उनके शागिर्दों का दौर आया, फिर उनके शागिर्दों का दौर आया। इल्म दीन बाकायदा मुदव्वन हुआ, बाकायदा एक कोर्स मुरत्तब हुआ और उलमा के लिए बाकायदा दर्सगाहें कायम हुई और इनके हुसूल के लिए बेहतरीन मौलमीन ने दीन इस्लाम को शागिर्दों में मुंतकिल किया। सबसे पहला जो मदरसा बना वो मदीना तय्यबा की मस्जिद नबवी के साथ सुफा का वो चबूतरा था जहां पर सहाबे किराम रिजवानुल्लाह अलैहिम अजमईन सरकार से कुरान और हदीस की तालीम हासिल किया करते थे। और उन तलबा के अंदर इल्म दीन के हुसूल का वो जोश था कि जब वो इल्म दीन के हुसूल के लिए वहां पर आते तो एक एक बात सरकार दो आलम अलैहिस्सलाम से लेते, कुरान की तफसीर हासिल करते, हदीस मुबारक हासिल करते, उस हदीस के बारे में अगर कोई कंफ्यूजन होता तो सरकार दो आलम अलैहिस्सलाम से पूछा करते। ऐसे ऐसे सहाबा थे जो बड़े नामसाइद हालात से गुजरे, खाने के लिए, खाने पीने के लिए कोई चीज़ मैसर नहीं होती, दीगर सहाबा जो वहाँ के मदीना तय्यबा के मकामी थे अपने साथ ले जाते कि आज हमारी यहाँ दावत है, आज हमारी यहाँ आ जाओ, اس طرح سے انہوں نے علم دین حاصل کی، کبھی بھوکے رہ کر، کبھی جو ہے پھٹے پرانے کپڑوں کے ساتھ رہ کر وقت گزارا، لیکن علم دین حاصل کرتے رہے۔ یہ ہمارے اسلاف تھے جو مقدس اور محترم تھے، کہ جنہوں نے شوق کے ساتھ، محبت کے ساتھ علم دین حاصل بھی کیا اور اپنے شاگردوں میں منتقل بھی کیا۔ اس صدی میں ہماری خوش نصیبی یہ ہے، ہماری خوش نصیبی بھی ہے اور آج بد نصیبی بھی ہے۔ خوش نصیبی یہ کہ جس صدی میں ہم نے ہوش سنبھالا اور جس صدی میں ہم نے دین اسلام کو پایا، اس صدی میں ہمیں بہترین علماء اہل سنت میسر آئے، جنہوں نے اپنے تقویٰ و طہارت، علم اور حلم کے ذریعے دین اسلام کی خدمت کی۔ ان مقدس ہستیوں میں میرے استاد محترم حضرت علامہ محدث مفسر علامہ غلام رسول سعیدی صاحب رحمت اللہ علیہ بھی ہیں، جنہوں نے اپنی زندگی کی 50 سال یا کم و بیش دین اسلام کے حصول، علم دین کے حصول اور علم دین کی ترویج و اشاعت کے لیے اپنے آپ کو وقف رکھا۔ عزیزان گرامی، آپ کی سیرت مبارکہ کے بہت سارے گوشے ہیں، وقت کم ہے، میں صرف یہ بات عرض کرنا چاہتا ہوں کہ نبی کریم صلی اللہ علیہ وسلم نے علم دین کے حصول کی طرف مسلمانوں کو رغبت دی، فرمایا کہ علم دین حاصل کرو۔ علم حاصل کرنا ہر مسلمان مرد اور عورت پر فرض ہے، کم از کم ہر مسلمان کو اتنا علم ضرور حاصل کرنا چاہیے کہ فرائض و واجبات اور مستحبات کے متعلق اس کو علم ہو کہ ہاں میں کم از کم نماز، روزہ، حج و زکات صحیح طرح ادا کر سکوں۔ اس سلسلے میں ہمارے علماء کرام نے بڑی خدمت انجام دی۔ پاکستان کی سرزمین پر ہمارے جید علماء اہل سنت نے علم دین کی بڑی خدمت کی، بڑے مصائب حالات میں پاکستان پہنچے، لیکن الحمدللہ پاکستان کے ہر صوبے میں، ہر علاقے میں جو جو علماء جہاں پہنچے، انہوں نے اپنی دنیاوی آسائشوں کو پس پشت ڈال کر اسلام کے اور علم دین کی خدمت کو اپنا اولین شعار بنایا۔ لاہور میں علامہ ابوالحسنات، علامہ ابوالبرکات جیسی ہستیوں نے علم حدیث کو فروغ دیا، ملتان میں علامہ احمد سعید شاہ صاحب کاظمی رحمت اللہ علیہ نے علم حدیث پر کام کیا، اسی طرح فیصل آباد میں علامہ سردار احمد صاحب نے جو بہت بڑا کام انجام دیا، اس کی مثال ہمیں نہیں ملتی۔ بھاولپور میں علامہ فیض احمد اویسی صاحب نے، اس طرح جو جہاں پر بھی تھا وہ علم دین کے لیے اور مسلک حق اہل سنت کے لیے کام کرتا رہا۔ میرے استاد محترم نے 14 نومبر 1937 کو اس دنیا میں آنکھ کھولی، ہندوستان کے شہر دہلی میں پیدا ہوئے اور وہیں پہلے ابتدائی پرائمری تعلیم حاصل کی، پھر پاکستان بنا تو پاکستان تشریف لائے، ابتدا میں بڑے حالات پیچیدہ تھے، روزگار کا مسئلہ تھا تو پریسوں میں نوکری کرتے رہے، پھر انہوں نے دیکھا کہ قرآن پاک کے تراجم مختلف ہمارے سامنے آ رہے ہیں، کون سا ترجمہ صحیح ہے، کسی میں کچھ لکھا ہے، کسی میں کچھ لکھا ہے، کیونکہ قرآن کا ترجمہ کرنے کے لیے تو ہر ایک تیار ہو جاتا ہے، لیکن قرآن کا ترجمہ وہی صحیح کرتا ہے جو قرآن کی ترجمانی کرنے کی قابلیت رکھتا ہو، اور قرآن کی ترجمانی بغیر عشق مصطفیٰ کے حاصل نہیں ہو سکتی۔ کبھی کوئی بے ادب قرآن کی ترجمانی نہیں کر سکتا، کوئی بد مذہب قرآن کی ترجمانی نہیں کر سکتا، اسی لیے یہ اختلافات ہوئے، کسی نے کچھ لکھا، کسی نے کچھ لکھا۔ پھر آپ نے ذہن میں سوچا، خیال کیا کہ میں خود علم دین حاصل کروں اور علم دین اس طرح حاصل کروں کہ میں خود قرآن کا ترجمہ کر سکوں، میں قرآن کو سمجھ سکوں اور لوگوں کو سمجھا سکوں۔ اس کیفیت کے حصول میں اور قرآن اور حدیث کی تعلیم کے حصول کے لیے آپ نے سفر اختیار فرمایا اور 1958 میں جامع محمدیہ رحیم یار خاں میں آپ نے داخلہ لیا۔ عزیزان گرامی، مدارس دارالعلوم یہ جتنے بھی ہیں ان کی شروع سے ایک انفرادیت رہی، اور وہ یہ رہی کہ اسکول میں ہم بچے کو داخل کراتے ہیں تو فیس دے کر پڑھواتے ہیں، اور دین کی برکت یہ ہے کہ جب علم دین کے لیے ہم اپنے بچے کو کسی دارالعلوم میں داخل کرتے ہیں تو وہاں پر کوئی فیس نہیں ہوتی، بلکہ عموماً مدارس میں اور دارالعلوم میں طلبہ کو وظیفہ دیا جاتا ہے۔ لیکن دنیاوی خیالات کا غلبہ ایسا ہے کہ ہم خرچ کر کے دنیا کی تعلیم تو حاصل کرنے کی کوشش کرتے ہیں، لیکن بلا خرچ کیے ہم قرآن اور حدیث کی تعلیم سے انحراف کرنے لگتے ہیں۔ ہمیں چاہیے کہ ہم اپنی اولاد میں ایک نہ ایک بچہ، یا کم از کم اس سے زیادہ اگر اللہ تعالیٰ توفیق دے تو تمام اولاد کو دین کے لیے وقف کر دیں اور دین کی تعلیم کے لیے وقف کر دیں۔ اللہ تبارک و تعالیٰ اس کی زندگی میں بھی برکت عطا فرماتا ہے، اس کے رزق میں بھی برکت عطا فرماتا ہے۔ علامہ سعیدی رحمۃ اللہ علیہ نے رحیم یار خان سے اپنی دینی تعلیم کا آغاز کیا اور بڑی محبت کے ساتھ آپ نے علم دین کو حاصل کیا۔ علامہ عبدالحکیم شرف قادری رحمۃ اللہ علیہ، جو بہت بڑے محدث بھی گزرے ہیں اور انہوں نے قرآن پاک کا ترجمہ کیا، وہ آپ کے ہم جماعت تھے، وہ فرماتے ہیں کہ علامہ سعیدی کو دین کی تعلیم سے اتنی محبت تھی کہ فرماتے ہیں کہ ہم جب بندیال میں پڑھا کرتے تھے علامہ عطا محمد بندیالوی رحمۃ اللہ علیہ سے، تو ایک دن میں نے دیکھا کہ فجر کی نماز کے بعد علامہ سعیدی کتابوں کا انبار لے کر باہر نکل رہی ہیں، تو ایک لڑکے نے کہا کہ جناب آج تو استاد صاحب پڑھائیں گے نہیں، کیونکہ وہ اپنے گاؤں چلے گئے ہیں اور آج کی چھٹی ہے۔ علامہ عبدالحکیم شرف قادری رحمۃ اللہ علیہ علامہ سعیدی کی کیفیت لکھتے ہیں، کہتے ہیں جب انہوں نے یہ سنا تو ان کی آنکھوں سے آنسو جاری ہو گئے، کہا ہم ساری رات کتابوں کا مطالعہ کرتے رہے، فجر کے بعد بھی سبق کو یاد کرتے رہے اور استاد صاحب بغیر بتائے چلے گئے، اتنی محنت کے ساتھ ہم نے تیاری کی اور وہ بغیر بتائے چلے گئے۔ آج کے طلبہ تو خود بھی چھٹیاں کرتے ہیں اور جس دن استاد بیچارہ اگر بیمار ہو جائے تو شکر ادا کرنے چلو یار آج چھٹی ہے، لیکن جو لوگ دین سے اس طرح محبت کریں کہ ایک دن کے سبق کے ناغے پر ان کی آنکھوں میں آنسو آ جائیں، ایسے لوگ شارع صحیح مسلم اور مترجم قرآن اور جناب مفسر قرآن بنا کرتے ہیں، کہ انہوں نے اپنی زندگی میں جو تحریر کی ان تحریروں میں کو اگر جمع کیا جائے تو کم و بیش 40,000 صفحات آپ نے لکھے، جن میں تفسیر بھی تھی اور حدیث کی شرح بھی تھی اور مسلک حق اہل سنت کی ترجمانی بھی تھی۔ میرے بزرگوں اور دوستوں، علامہ غلام رسول سعیدی رحمۃ اللہ علیہ میرے بڑے شفیق اور بڑے پیارے استاد تھے۔ آج کے علماء میں بڑا تکبر ہے، الا ماشاء اللہ میں سب کو نہیں کہتا۔ مجھے یاد ہے کہ میں کبھی بھی ان سے کوئی مسئلہ پوچھنے کے لیے ٹیلی فون کرتا، آپ کا کمرہ الگ تھا، کوئی طالب علم دارالعلوم نعیمیہ کا کوئی طالب علم ٹیلی فون اٹھاتا، میں کہتا کہ مجھے علامہ سعیدی سے یہ مسئلہ پوچھ کر بتا دیجیے، تو کہتا اچھا میں بھی استاد جی سے پوچھ کے بتاتا ہوں۔ کئی مرتبہ ایسا ہوا کہ جب میں نے ہولڈ کیا اور جب دوبارہ سے جو آواز آئی وہ طالب علم کی نہیں تھی، علامہ سعیدی کی خود کی تھی، اور وہ پی ٹی سی ایل پر اس زمانے میں بات ہوتی تھی۔ میں نے کہا حضرت آپ خود کیوں تشریف لائیں، آپ خالی طالب علم کو مسئلے کا جواب دے دیتے، میں نے اس کو مسئلہ بتا دیا تھا۔ فرمایا یہ فقہی مسئلہ ہے اور یہ میری ذمہ داری ہے، کہیں ایسا نہ ہو کہ میں کچھ بتاؤں یہ آپ کو کچھ اور بتا دے، اس لیے جب آپ مجھ پر اعتماد کر کے مجھ سے سوال کر رہے ہیں، اپنے کمرے سے اٹھ کر آ کر جہاں پی ٹی سی ایل ٹیلی فون لگا ہوا تھا وہاں پر آ کر آپ جواب دیتے۔ اور جب موبائل فون آ گیا تو ایک دن ہم لوگ ملاقات کے لیے گئے، तो आपने अपना मोबाइल फोन पर अपना नंबर लिख कर दिया कि भाई आप बहुत मसले पूछते हैं, अब आप इस पर फोन कर लिया करें तो मुझे कमरे से उठकर नहीं आना पड़ेगा। ये थी मोहब्बत और इखलास, अपने तलबा से मोहब्बत और तमाम दीन से मोहब्बत, कि किस तरह से कोई अगर दीन की तरफ आ रहा है तो उसकी हौसला अफजाई की जाए, उससे मोहब्बत की जाए। अपने दौरे तालिब इल्मी के वाकया बयान करते हैं, फरमाते हैं कि हमारे पास खाने को नहीं होता था, सूखी रोटियों को पानी में भिगोकर हम वो चबा कर खाया करते थे। आज अगर किसी जगह इस तरह तालीम दी जाए तो पहले ही दिन से जनाब स्टूडेंट भागने शुरू हो जाते हैं, यहाँ तो खाना नहीं है, कुछ नहीं है, हम कैसे खाएंगे, क्या होगा, हमें तो जनाब बकरे मिले, गोश्त मिले, बेहतरीन पका हुआ खाना मिले। लेकिन ये दीन से मोहब्बत करने वाले कहते हैं कि नाश्ते का कोई तसव्वुर नहीं था, दोपहर के खाने के लिए हम गांव के घरों में जाया करते थे, कोई भी गांव वाला कोई हमें रोटी दे देता, कोई सालन दे देता, हम उस पर गुजारा करते, अपने पेट की भूख बुझाते और फिर इल्म दीन के हासिल करने में लग जाते। इस तरह से वो असलाफ की यादगार थे, वो असलाफ की यादगार थे। और हम आज अपना सर फखर से बुलंद करके कहते हैं कि ऐसे अदीम शान उलमा हमारे अहले सुन्नत की सफ़ों में शामिल हैं। हमारा सर इन उलमा ने हमारा सर फखर से बुलंद किया हुआ है। ऐसे उलमा किसी मसलक के पास नहीं, अल्हम्दुलिल्लाह जो उलमा अल्लाह ने अहले सुन्नत को अता फरमाए। मेरे बुजुर्गों और दोस्तों, यह अहले सुन्नत का बेहतरीन दौर है, हमें मायूस होने की जरूरत नहीं। आज अल्हम्दुलिल्लाह हमारे पास बेहतरीन मुदर्रिस मौजूद हैं, बेहतरीन मुकर्रिर मौजूद हैं, बेहतरीन मनाजिर मौजूद हैं, बेहतरीन मुसन्निफीन मौजूद हैं, हत्ता के बेहतरीन मकतबे मौजूद हैं जहां पर सुन्नी उलमा की किताबें छापी जाती हैं। अल्हम्दुलिल्लाह ये अल्लाह ने अहले सुन्नत में बरकत रखी है। दूसरे लोगों के पास बड़ी ज़राए आमदनी हैं, दूसरे ममालिक से पैसे आते हैं, करेंसी के फ़र्क से बड़ा उनके बेहतरीन इमारतें हैं और बहुत कुछ बनता है, लेकिन अल्लाह रब्बुल इज़्ज़त ने हमारे मसलक के उलमा और हमारे मदारिस में खानकाओं में ये बरकत अता फरमाई है कि थोड़े भी होते हैं तो उनमें कोई एक ऐसा निकल आता है कि वो उनके हज़ारों पर भारी होता है। ये दीन की बरकत है, मसलक के हक अहले सुन्नत की हक्कानियत है। आज अल्लामा सईदी जैसा बिला मुबालगा मैं पूरी जिम्मेदारी के साथ ये कहता हूं और सब सारे उलमा भी मेरी बात की तायद करते हैं कि इस सदी में बल्कि पिछली सदियों में भी दूर दूर तक उन जैसा आलिम हमें नजर नहीं आता। उन्होंने अकेले इतना बड़ा काम किया, या तो कोई मुफस्सिर होता है, या कोई सिर्फ शारह बुखारी होता है, या कोई सिर्फ शारह सही मुस्लिम होता है। उन्होंने अकेले तिबयानुल कुरान लिखी, कुरान पाक की सबसे तवील तफसीर लिखकर इतना बड़ा कारनामा अंजाम दिया कि आज हम जब तिबयानुल कुरान तफसीर पढ़ते हैं तो हमें बहुत सारी तफसीरों से अपने आप को मुताले से जनाब हम ज़रूरत नहीं पड़ती कि चारों मसालिक हम्बली, हनफी, शाफई और जनाब मालकी, चारों मसलक के जो अकवाल हैं वो सारे के सारे हमें शरा सही मुस्लिम में भी मिलते हैं और तिबयानुल कुरान के अंदर भी हमें मिलते हैं, और पता चल जाता है कि अहले सुन्नत का मौकिफ क्या है। अल्हम्दुलिल्लाह पहले हमारे तलबा, हमारी अवाम गैरों से मुतासिर हुआ करती थी, उन्होंने इतनी बड़ी तफसीर लिख दी, उन्होंने जनाब इतना बड़ा बुखारी की शरह लिख दी और उन्होंने इतनी लिख दी। मैंने जब तिबयानुल कुरान का मुताला किया और शरह सही मुस्लिम में भी, अल्लामा सईदी ने सबको आईना दिखा दिया, सबका कच्चा चिट्टा खोल कर रख दिया, बता दिया कि इन लोगों ने कितनी शरह लिखी हैं। किसी ने 3 जिल्दें लिखी हैं, चौथी जिल्द का पता नहीं 5वीं और 6ठी जिल्द पे आ गए, 7वीं का पता नहीं 8वीं पे आ गए, कोई तरतीब नहीं। भाई वो अगर आपने चौथी नहीं लिखी तो 5वीं क्यों लिखी, अगर पांचवी लिखी है तो पहले उसको चौथी बना देते, फिर उसको पांच अगली, फिर पांचवी लिखते हैं। इस तरह से इन लोगों ने खयानत करके लोगों को बेवकूफ़ बनाया और अपने नाम के साथ शारे बुखारी और शारे मुस्लिम लिखा। अल्लामा सईदी ने जब इनकी शरों को खंगाला, इनकी तफसीरों को खंगाला, जो अहले सुन्नत के अलावा जो उलमाए, मैं उनकी बात कर रहा हूँ, तो पता चला कि वो जो बड़े बड़े कद्दावर समझे जाते थे वो उनके सामने छोटे छोटे बौने नजर आने लगे। और ये इल्म का पहाड़, इल्म का कोहे हिमालया अपने काम में मसरूफ रहा, अपने काम में मसरूफ रहा, पढ़ाते भी रहे, लिखते भी रहे, और हुजूर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत और इश्क ऐसा था कि कभी भी उसमें कोई कमी नहीं आई और गैरों के साथ मुकाबला किया। अब्दुल कादर रोपड़ी, जो अहले हदीसों का बहुत बड़ा मौलवी था, उससे आपका मुनाजरा हुआ और उस वक्त आप बहुत कम उम्र थे और आपकी तदरीस के इब्तदाई दिन थे। मिलाद शरीफ के मौजू पर आपका मुनाजरा हुआ और आपने उसको शिकस्त फाज दी। फिर चंद सालों के बाद फिर अब्दुल कादर रोपड़ी से इल्म गैब पर मुनाजरा हुआ और आपने उसको शिकस्त फाज दी और उससे तहरीरी तौर पर लिखवा लिया और उसने अपनी शिकस्त का एतराफ़ किया। ये उलमा अहले सुन्नत हैं जो हमारे लिए, हमारे अहले सुन्नत के सर के ताज हैं, जिन्होंने दीन की खिदमत की, मतलब की खिदमत की और अपनी ज़िंदगी का एक एक लम्हा सरकार की मोहब्बत, सरकार की हदीसों में, सरकार के कुरान के लिए वक्फ कर दिया। इतनी बेहतरीन तफसीर लिखी, इतनी बेहतरीन शरह लिखी। और एक दूसरी बात जो अहम आपकी ज़िंदगी का बहुत बड़ा एक तुर्रा इम्तियाज भी है और आपकी इस दौर में इनफरादियत भी है कि आपने कभी अपने आप पर इल्मी रौनक तारी नहीं होने दी, किसी मसले को अपने अना का मसला नहीं बनाया। अगर किसी मसले पर उलमा का इख्तलाफ हुआ और उलमा में से किसी ने आपको उस पर कायल कर दिया तो आपने रुजू करने में एक मिनट नहीं लगाया, फरमाया ठीक है मैं अपने कौल से दस्तबरदार होता हूँ और मैं अपनी तहरीर को से रुजू करता हूँ और जो आप कह रहे हैं वो सही है। इंजेक्शन के मामले पर शरह सही मुस्लिम के अंदर पहले आपने अपनी तहकीक की और फरमाया कि इंजेक्शन से रोदा टूट जाता है। इस पर आपने तहकीक की और शरह सही मुस्लिम छप भी गई। उसके बाद कुछ सालों के बाद एक डॉक्टर ने अल्लामा सईदी के साथ आकर बात की और मेडिकली लिहाज से और हर अंदाज में आपको समझाने की कोशिश की। आपने बड़े गौर उसकी बात को सुना और इस बात के कायल हुए कि हाँ, इंजेक्शन जो है उसकी जो दवाई है वो जोफे मैदा या जोफे दिमाग तक पहुँचती है। आपने बिला तकल्लुफ़ एक दुनियावी डॉक्टर के कायल करने पर आपने इस मसले से रुजू किया और आइंदा के एडिशन में शरह सही मुस्लिम के अंदर लिखा कि रोज़े में अगर इंजेक्शन लग जाए तो रोदा टूट जाता है। जब हमारे उलमाए हक इतने वसी दिल के मालिक हों, फिराक दिल हों और दीन के मामले में अनानियत का शिकार ना हों, तो अल्लाह तबारक व तआला उनको मुहद्दिस कबीर भी बनाता है और शारह सही मुस्लिम और बुखारी भी बनाता है। मेरे दोस्तों और बुजुर्गों, हमारी ये खुशकिस्मती रही कि हमने उनके सामने दानुए तलम्मुस तय किया। मेरे बिरादर अकबर हजरत अल्लामा फखरुल मशाइख डॉक्टर सैयद मोहम्मद अशरफ अशरफी अल जिलानी ने मुकम्मल दौरा हदीस अल्लामा सईदी से किया और इस फकीर ने भी जब दारुल नईमिया में दौरा हदीस किया तो मैंने सही मुस्लिम शरीफ का दर्स अल्लामा सईदी से लिया और बाकी तमाम कुतुब अहादीस मैंने अल्लामा मुफ्ती सैयद शुजात अली कादरी रहमतुल्लाह अलैह से हासिल की। मुझे अपनी किस्मत पर नाज है और मुझे फ़ख्र है कि मैं ऐसे उस्तादों के पास बैठा, ऐसे उस्तादों की खिदमत में रहा कि जो मुजस्सम दीन इस्लाम की खिदमत में मसरूफ़ रहे और अपनी ज़िंदगी का एक एक गोशा इस्लाम के लिए वफ़ किया। इंशाअल्लाह अज़ीज़ जब तक ये दुनिया बाकी है अल्लामा सईदी का काम जिंदा व ताबिंदा रहेगा और ये तमाम तफसीर तिबयानुल कुरान, नेमतुल बारी, شرح صحیح مسلم کی صورت میں علامہ سعیدی انشاءاللہ تا قیام قیامت زندہ اور باقی رہیں گے. عزیزان گرامی, آج ہم ان کے ایصال ثواب کے لیے بھی جمع ہوئے ہیں, آج ان کا سویم بھی ہے اور ہم نے بھی یہاں سویم کی فاتحہ رکھی ہے. میں نے مناسب سمجھا کہ حضرت کی سیرت پر کچھ گفتگو کروں اور اذان کا وقت بھی قریب آ گیا ہے, لہذا فاتحہ خوانی کر کے ہم تھوڑا سا یہ تبرک تقسیم کریں گے. آخر میں دعا کرتا ہوں, وقت کم ہے. تمام حضرات 11 مرتبہ درود شریف, 3 مرتبہ قل ھو اللہ شریف اور 1 مرتبہ سورہ فاتحہ پڑھنے. اللہم صلی علی سیدنا مولانا محمد وعلی علی سیدنا مولانا محمد صلاۃ تنجینا بها من جمیع الاحوال والآفات وتقضی لنا بها جمیع الحاجات وتطہرنا بها من جمیع السیئات وترفعنا بها عندک اعلی الدرجات وتبلغنا بها اقصی الغایات من جمیع الخیرات فی الحیات و بعد الممات انک علی کل شیء قدیر. الہ العالمین, جو کچھ بھی پڑھا گیا ہے اور ہمارے تمام حضرات نے جو کچھ پڑھا ہے, اس کا ثواب نبی کریم صلی اللہ علیہ وسلم کی بارگاہ بیکس پناہ میں پہنچ کر تمام صحابہ کرام, اہل بیت اطہار, تابعین, تبع تابعین کی روح کو اس کے ثواب سے مستفیض فرما, خصوصاً حضرت علامہ غلام رسول سعیدی رحمۃ اللہ علیہ کی روح مبارک کو اس کے ثواب سے مستفیض فرما, الہ العالمین ان کے درجات کو بلند فرما. انہوں نے جو علم حدیث پر, علم تفسیر پر جو کام کیا ہے, باری تعالیٰ اسے اپنی بارگاہ میں منظور و مقبول فرما, نبی کریم صلی اللہ علیہ وسلم کی بارگاہ میں مقبولیت عطا فرما, سرکار کی شفاعت سے مشرف فرما. الہ العالمین جو انہوں نے کام اہل سنت کو دیا ہے, جو محنت کر کے جو کام انہوں نے اہل سنت کو دیا ہے, تمام عوام اہل سنت, مشائخ اہل سنت اور علماء اہل سنت کو اس سے استفادے کی توفیق عطا فرمائیں. تمام طلبہ جو دین کا علم حاصل کر رہے ہیں, باری تعالیٰ ان کو علامہ سعیدی کی تقلید کرنے کی توفیق عطا فرما. الہ العالمین ہم تمام شاگرد جو ان سے استفادہ کر چکے ہیں, الہ العالمین ان پر جو رحمتیں برکتیں تو انہیں نازل فرمائیں, ان کی قبر پر جو رحمتیں برکتیں نازل فرمائیں, باری تعالیٰ اس کا ایک حصہ ہمیں بھی عطا فرما دیں. ان کے علم ظاہری, علم روحانیت جو بھی تو نے ان کو عطا فرمایا, باری تعالیٰ ہم سب کو استفادہ کی توفیق عطا فرما. الہ العالمین ہم سب کو علماء اہل سنت کی تقلید کی توفیق عطا فرما. اتفاق کی بات ہے کہ پشاور میں بھی ہمارے ایک عالم دین پیر محمد چشتی صاحب, جو بہت بڑے معقولات اور منقولات کے عالم تھے, وہ بھی انتقال کر گئے. دعا کریں اللہ تعالیٰ ان کی بھی مغفرت فرمائے. ہمارے بہت بڑے عالم, اہل سنت کا سرمایہ علامہ سید شاہ طرح اللہ قادری دامت برکاتہم العالیہ کے لیے دعا کریں, وہ اسپتال میں داخل ہیں. اللہ تعالیٰ ان کو زندگی عطا فرمائے, صحت و تندرستی کے ساتھ زندگی عطا فرمائے, اور علماء حق اہل سنت کا سایہ ہمارے سروں پر تادیر قائم و دائم رکھے. وصلی اللہ تعالیٰ علی خیر خلقہ و نور عرشہ و زینت فرشہ محمد و آلہ و اصحابہ اجمعین برحمتک یا ارحم الراحمین.